घटना विश्लेषण र विचार शुक्लफाटा समाचार नमस्कार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ म ओम प्रकाश पाण्डे शुक्लफाटा एफएम 99.4 मेगाहर्ज बारासिंग एफएम 102.2 मेगाहर्ज बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज बझाङकै सेती साउदेक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ थारू समुदायमा चलिआएको बडगर प्रणाली कार्य समितिमा परिवर्तन हुँदै नेपाल भारत जोडनी झुलुङ्गे पुल मर्मत कार्य सुरु कैलालीको धनगढीमा शैक्षिक मेला हुने डुटीमा हजार दिनका सुत्केरी तथा गर्भवती महिलाहरूलाई अन्डा वितरण सूचना प्रविधिको प्रयोगलाई सरकारले रोक नलगाउने नेकपाको बैठकमा कार्यदलको म्याद थप्ने वा नथप्ने भन्ने विवाद र डिपिएलमा महेन्द्रनगर युनाइटेड दोस्रो क्वालिफायर्समा प्रवेश
यही फागुन 25 गते बिहान 9:30 बजेदेखि साँझ 5 बजेसम्म सुदूरपश्चिममै पहिलो पटक नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ कलेजो रोग तथा फिजिसियन डाक्टर दिपेन्द्र खड्का एमडी इन्टरनल मेडिसिन डीएम हेपाटोलोजी कलेजो रोग विशेषज्ञ एस लाइफ केयर फार्मेसी प्राली चटकपुर 3 धनगढीमा आउनुहुने भएकाले कलेजो मुटु तथा फोक्सो सम्बन्धी सम्पूर्ण चेक जाँच गरिनुका साथै विभिन्न रोगहरूको उचित परामर्श सहित उपचार गरिने जानकारी गराइन्छ हाम्रा सेवाहरू कलेजो सम्बन्धी सम्पूर्ण चेक जाँच पुरानो तथा निको नभएका जन्डिसको उपचार पेटमा पानी जम्ने समस्याको उपचार हेपाटाइटिस बी र सी भएको बिरामीको उपचार मोटोपन मधुमेह र थाइराइड सम्बन्धी उपचार उच्च रक्तचाप र मुटु सम्बन्धी रोगको उपचार
चेक जाँचका लागि फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क फोन 091-417-202 98-58-48-82 साथै विशेष छुटमा सबै प्रकारका खुद्रा औषधि
सम्पर्क स्थान लाइफ केयर फार्मेसी प्राली चटकपुर 3 धनगढी कैलाली शहीद गेटको पश्चिम पट्टी
सीमित बिरामी चेक जाँच गरिने भएकाले समयमै नाम दर्ता गराउन जानकारी गराइन्छ
अब समाचार क्रम विस्तारमा कैलालीका थारू समुदायमा पुर्खादेखि चल्दै आएको बडघर प्रणाली अब भने कार्य समितिमा परिवर्तन गर्न थालिएको छ थारू जातिको बाहुल्यता रहेका जिल्लाहरू दाङ बाँकी बर्दिया कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायमा समुदाय परिचालनका लागि हरेक गाउँमा एकजना बडघर चिराकी चौकीदार कुरुवा र कैसका राख्ने परम्परा रहिआएको छ गाउँको न्याय छिन्ने अर्धन्यायिक अधिकार पाएको बडघरलाई सघाउन गाउँको सूचनादाताकै रूपमा चिराकी धार्मिक तथा रोगव्याध लागि झारफुक गर्ने गुरुवा र गुरुवाको सहयोगका लागि केशौकाको व्यवस्था गरिएको हुन्छ थारू समुदायमा सामूहिक कार्य गर्न नयाँ नियम लागू गर्दा वा सल्लाह गर्न आम बेला बोलाउनै पर्ने हुन्छ ससानो कामका लागि पनि संयोजनाको भेला गर्दा पाइने दुःख हटाउनका लागि अहिले हरेक टोललाई समेटेर 11 सदस्यीय बडघर कार्य समिति चयन गरिएको र त्यसले निर्णय गरी लागू गर्ने गरेको बडघरहरूले बताएका छन् कैलालीको जानकी गाउँपालिका वडा नम्बर 4 बडघर कार्य समिति गठन भएको छ टोल टोलमा अगुवा छानेर गाउँका सबै मिलेर सल्लाहले काम गर्न सजिलो होस् भनेर 24 जनाको कार्य समिति र 5 जना सल्लाहकार चयन गरिएको बडघर सीताराम कठरियाले बताउनु भएको छ अघिल्ला वर्ष बडघर एक्लैले हिसाब राम्ररी नराखेकाले विवाद भएको र गत वर्ष कार्य समिति गठन भएकाले प्रणालीमा सुधार आएको जानकी गाउँपालिकाको खगरौलका सन्तलाल चौधरीले बताउनु भएको छ पहिले बडघरले समाजसेवाका रूपमा काम गर्दै आए पनि अझै वार्षिक रूपमा पारिश्रमिक समेत लिन थालेका छन् थारू नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले एकल बडघर हुँदा एकलौटी निर्णय हुने खतरा बढी हुने र कार्य समिति मार्फत जाँदा प्रणाली व्यवस्थित भइरहेको बताउनु भएको जोशीपुर गाउँपालिका बडघर कार्य समितिका अध्यक्ष जगतराम चौधरीले जनप्रतिनिधि आइसकेपछि न्यायिक समिति गठन भएर विवाद समितिमा जाने र केही विवाद मेलमिलाप केन्द्रमा जाने भएकाले बडघर समितिमा काम घटेको बताउनु भएको छ बडघरलाई ठाउँअनुसार भनमनसा मट महटवा ककन्डार महतो र चौधरी पनि भन्ने चलन छ नेपाल भारत जोड्ने दार्चुलाको झुलुङ्गे पुलको मर्मत कार्य आजबाट सुरु भएको छ भारत सरकारद्वारा निर्माण गरिएको नेपाल भारत जोड्ने जिल्ला सदरमुकाम खरङ्गा स्थितको सीमा पुल आजदेखि मर्मत सुरु भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ भारत सरकारले उक्त पुलको मर्मत कार्य आजबाट फागुन 13 गतेसम्म गर्ने भएकाले दिउँसो 1 बजेदेखि 4 बजेसम्म सीमा पुलमा आवतजावत बन्द गरिएको प्रमुख जिल्लाधिकारी खुमकान्त आचार्यले बताउनु भएको छ उपखण्ड लोकनिर्माण विभाग दार्चुलाद्वारा मर्मत कार्य गर्ने सम्बन्धमा भारतीय पक्षबाट पत्र आएको प्रमुख जिल्लाधिकारी आचार्यले बताउनु भएको छ यसैबीच आजबाट काम सुरु हुने भएकाले पुलमा आवतजावत बन्द गर्ने भनिएको भए पनि आज भने पानी परेकाले भारतबाट आउने कामदार आउन नसकेका कारण भोलिदेखि फागुन 13 गतेसम्म निरन्तर रूपमा काम अघि बढ्ने जिल्ला परिकारले दार्चुलाका इन्सपेक्टर रविन्द्र कठायतले शुक्लफाटा एफएमलाई जानकारी दिनुभएको छ अछामको कमल बजार नगरपालिका सहित देशभरका 93 नगरपालिकालाई एकीकृत शहरी विकास योजना अन्तर्गत स्मार्ट सिटी बनाउने कार्यको सम्भाव्यता अध्ययन तथा योजना छनौट कार्य थालिएको छ। नेपाल सरकारले शहरी विकास तथा भवन निर्माण विभाग मार्फत देशका 93 नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना अघि सारेसँगै अछामको कमल बजार नगरपालिकालाई स्मार्ट सिटी बनाउन सरकारले छनौट गरेको हो। एउटा शहरका लागि आवश्यक सबै पूर्वाधारको व्यवस्था हुने गरी स्मार्ट सिटीको सम्भाव्यता अध्ययन, योजना छनौट र विकासका कार्यलाई अघि बढाइने सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने जिम्मा पाएको जियुसी नेपालका प्रतिनिधि देवीलाल पाण्डेले जानकारी दिनुभयो। यसका लागि नगरपालिकाका 10 वडाका तथा नगरका दीर्घकालीन महत्त्वका योजना छनौट तथा त्यसको प्राथमिकीकरण गरिएका छन्। विश्व ब्याङ्कको आर्थिक सहयोगमा सञ्चालन हुने योजनाको यस चरणमा 60 करोड बजेट विनियोजन गरिएको जनाइएको छ। अमेरिकामा बस्दै आउनुभएका बझाङका प्राध्यापक डाक्टर तुलसीराम जोशी दम्पतिको नामबाट धनगढीको राष्ट्रिय माध्यमिक विद्यालयमा 70 लाखको तुलसीराम मेरलिन जोशी अक्षयकोष स्थापना गरिएको छ। आज परेको विद्यालयको 27 वार्षिक उत्सवको अवसर पारेर 70 लाख बराबरको तुलसीराम मेरलिन जोशी अक्षयकोष स्थापना गरिएको हो। अक्षयकोष स्थापना गर्दै प्राध्यापक डाक्टर तुलसीराम जोशीले विद्यालयमा अध्ययनरत गरिब जेहेन्तार विद्यार्थीको पढाइमा सहयोग कोष भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताउनुभयो। यस्तै जोशीले विद्यालयलाई 70 लाखको अक्षयकोष स्थापनार्थ सहयोग गरेपछि विद्यालयको नाम समेत परिवर्तन गरिएको छ। नयाँ शिक्षा ऐन अनुसार 70 लाख वा सोभन्दा बढीको आर्थिक सहयोग तथा दान गर्ने व्यक्तिको नामबाट विद्यालयको नामाकरण गर्न सकिने प्रावधान अनुसार राष्ट्रिय माध्यमिक विद्यालयको नाम परिवर्तन गरिएको हो। प्रधानाध्यापक गणेश राज भट्टले विद्यालयको नाम अब राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय कायम गरिएको बताउनु भएको छ। विद्यालयको वार्षिक उत्सव कार्यक्रम सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारद मुनि राणा, प्रदेश सभा सदस्य डिलीराज पन्त, टेकबहादुर रायका, धनगढी महानगरपालिकाका प्रमुख निर्पबहादुर ओड, गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउद लगायत शिक्षक, विद्यार्थी तथा अभिभावक को उपस्थिति रहेको थियो। कैलालीमा निर्माण सम्झौता भएको 5 वर्षमा पनि पुल निर्माण सम्पन्न नहुँदा स्थानीयहरूलाई शास्ति भएको छ। कैलालीको धनगढी महानगरपालिका वडा नम्बर 3 मोहना राजघाट पक्की पुल समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयहरू चिन्तित बनेका छन्। मोहना राजघाट पक्की पुलको आर्थिक वर्ष 2070-71 निर्माण कार्य सुरु गरिएको थियो। 3 वर्षको निर्माण अवधि रहेको उक्त पुललाई तोकिएको समयावधिमा एलाइट एडभेन्चर जेबी कम्पनीले बनाउन नसक्दा स्थानीयहरू निराश भएका छन्। समयमै पुल बनेर आउ जाउ सहज हुने अपेक्षा गरेका उनीहरू अहिले निराश बनेका हुन्। थप जानकारी सहित कैलालीबाट सहकर्मी निर्मला खनायतको यो रिपोर्ट।
साँझ बिहानको हिँड्ने बाटो यही छ, हरबगत आउने बाटो छ। कारोबारमा या बिमारीमा कुनै चिजमा पनि हामीलाई आउनुपर्ने एउटै धनगढी। अहिलेसम्म घटना र दुर्घटना त भयो तर ज्यान मात्रै गएन।
कैलालीको सदरमुकाम धनगढी तथा कञ्चनपुरको कृष्णपुर नगरपालिका जोड्ने मोहना राजघाट पुल समयमा नबन्दा धेरै समस्या भएको कञ्चनपुर नगरपालिकाका दलबहादुर आउजी बताउनुहुन्छ। नदीमा पुल नहुँदा दैनिक जोखिमपूर्ण यात्रा गरिरहनु परेको उहाँले बताउनुभयो। पुल बन्ने कुराले राजघाटवासी निकै खुसी भए पनि वर्षौंसम्म पुल निर्माणको काम सम्पन्न नहुँदा अब पुल बन्ने आशा मर्दै गएको उहाँले बताउनुभयो।
आशा त अब खै अब त्यस्तै त्यस्तै छ। अब आशा बनाउँछु भन्दा केही समय धेरैसम्म लामो समय त्यही बित्यो। बन्ने हो भने त खुसी धेरै भयौँ, होइन अब त बन्छ कि क्या सुविधा हुन्छ कि भनेर धेरै खुसी भयौँ। होला र यो पुल छिटै सिद्धेला जस्तो लाग्दैन।
सामान्य घरायसी कामका लागि पनि धनगढी बजार आउनुपर्ने कृष्णपुरका स्थानीयहरू वर्षातमा डुङ्गाको सहारामा नदी वारपार गर्दै आए पनि हिउँदमा काठे पुल बनाएर जेनतेन नदी तर्दै आएका छन्। पुल बनेपछि सहज रूपमा हिँडुल गर्न पाउने आशै आशमा निराश भएको कृष्णपुर नगरपालिकाकी निर्मला चौधरी बताउनुहुन्छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट दैनिक झन्डै 200 हाराहारीमा विद्यार्थीहरू अध्ययनका लागि धनगढी आउने गर्छन्। त्यति नै संख्यामा तरकारी, दुध बिक्री गर्ने कृषक र सर्वसाधारण मेलापातको लागि आउने गरेका छन्। दैनिक झन्डै 500-600 हाराहारीमा स्थानीयवासी कृष्णपुर नगरपालिकाबाट धनगढीसम्म ओहोरदोहोर गर्दै आए पनि पुल निर्माणमा कसैको ध्यान नगएको चौधरीको भनाइ छ।
कहिले पारी हुन्छ, कहिले ठुलो नदी आएपछि फेरि टराउन मन पनि गरेनन्। डुङ्गावाला पनि धेरै अप्ठ्यारो हुन्छ उनीहरूलाई। अब बनि त रहेछ, 3-4 वर्ष भइसक्यो, यो पोल मात्र तयार भएको छ, यो तयारै भएको छैन। आशा टुट्या जस्तो लाग्छ मलाई त। अब कति सालसम्म हुन्छ कि हुँदैन भनेर।
3 वर्षको निर्माण अवधि रहेको उक्त पुललाई तोकिएको समयावधिमा एलाइट एडभेन्चर जेबी कम्पनीले बनाउन सकेन। आर्थिक वर्ष 2072-73 को मसान्त सकेसम्म पुल निर्माण कार्य सक्नुपर्नेमा उक्त कम्पनीले लापरवाही गर्यो। पहिलो वर्ष कम्पनीले राम्रै काम गरे पनि दोस्रो वर्ष इन्धन अभावका कारण काम प्रभावित भएको र तेस्रो वर्ष काम नगरेको सडक डिभिजन कार्यालयका सब इन्जिनियर रामचन्द्र जैसी बताउनुहुन्छ। उक्त निर्माण कम्पनीले तोकिएको समयमा पुल निर्माण गर्न नसकेपछि पुनः दुई वर्षको लागि म्याद थप भएको उहाँले जानकारी दिनुभयो।
आर्थिक वर्ष 71-72 सुरु भई सम्झौता भई निर्माण कार्य सुरु भएको, सुरुको सम्झौता अनुसार 3 वर्षभित्र उक्त पुल सम्पन्न गर्नुपर्ने थियो। हामीले पहिलो पटक 1 वर्षको लागि म्याद थप गरेका थियौँ भने अहिले अन्तिम पटकको लागि भनेर 2076 असाढ मसान्तसम्मको लागि म्याद थप भएर आइसक्यो। अहिलेसम्मको प्रगतिमा अब हामीलाई मेन दुईटा फाउन्डेसन र सब स्ट्रक्चरको काम सम्पन्न भएको हो र सुपर स्ट्रक्चरको लागि उसले 3 स्पान हाम्रो गर्नुपर्नेमा 1 स्पानको कामको लागि अहिले उसले सटरिङ गर्ने 65% जति प्रगति भयो।
अझै पनि सम्भावना छ, अहिले पनि सम्भावना घटेको छैन। अब नसक्नु भनेको उसलाई ठुलो घाटा हुन्छ, 1 करोड रुपियाँ अर्जना तिर्नुपर्छ। अब
अहिलेसम्म पुलको फाउन्डेसन सब स्ट्रक्चरको काम मात्रै सम्पन्न भएको छ। आउँदो असार मसान्तसम्म पुल निर्माण हुने अन्तिम म्याद भए पनि अहिलेसम्म 65% मात्रै निर्माण कार्य पूरा भएको छ। ठेकेदारकै आग्रहमा 2 वर्षका लागि म्याद थप गरिएको भए पनि अझै समयमा काम सम्पन्न हुनेमा स्थानीय ढुक्क छैनन्। त्यसैले काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गरी जनताले भोग्नु परेको समस्या समाधानका लागि सम्बन्धित निकाय गम्भीर बन्न जरुरी छ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। विकास निर्माणका कार्यमा पटक पटक म्याद थपिनुलाई तपाईँ के भन्नुहुन्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
मेरो नाम खेमराज भट्ट हो, म बेतपुर नगरपालिका वार्ड नम्बर 7 बस्छु। विकास निर्माण काम सम्बन्धीमा अब गत विगत वर्षभन्दा अलि यो साल अलिकति राम्रो जस्तो पनि देखिआएको छ। तैपनि त्यसमा अलिअलि सरकार पक्षबाट भनौँ कि अब यो सामुदायिक पक्षबाट भनौँ न, अलिकति कमी कमजोर पक्ष के छ भने टाइमको अलिकति ठिक हिसाबले जस्तो एग्रिमेन्ट कुनै योजना सम्झौता गर्नुपर्ने हिसाब हुन्छ, एग्रिमेन्टको अवधिमै त्यो सम्पन्न गर्न नसकी 1-2 महिना पछिसम्मलाई जो झकिलिने स्थिति आएको छ त्यसमा अलिकति सुधार गरिदिए राम्रो हुन्छ कि भन्ने जस्तो लाग्छ मलाई।
पल दत्त भट्ट हो, सरकार
र हामीहरूलाई पनि खास सबैलाई त्यति जानकारी भएन। त्यो काम जति जो जति क्वान्टिटीमा जो नियमअनुसार त्यो हुनुपर्ने हो त्यो काम त्यति पनि भइरहेका छैनन्। त्यसमा त्यो कुरा गर्दा पनि उनीहरू आफ्नै ढङ्गले गर्छन् र अस्पतालमा काम अगाडि बढाइरहेका छन्, तँ बोल्दै जा हामी सुन्दै जान्छौँ, जे गरे पनि हामी गर्छौँ, त के गर्नुहोस् भन्ने हिसाबका अहिलेको दबाब तिनीहरूको हाइकमबाट चलिरहेको छ। अब यसमा हामीले कसैले त्यो कुरा गर्दा अलिक गडबडी हुन्छ, एकदमै यो कुरालाई चाहिँ तिनीहरूले व्यक्तिगत पनि लैजाने गर्दै भए हुनाले हामीहरूले चाहिँ त्यति बोल्नु पनि सक्दैनौँ र अब त्यस्तै छ त्यो कुरा। अब सरकारको मनमाने ढङ्ग छ, यति भन्न चाहन्छु म।
मेरो नाम आनन्द कार्की, म बेतकोट नगरपालिका वार्ड नम्बर 4 बस्छु। विकास निर्माणको कार्यहरू पटक पटक थपिनु उचित होइन, किनभने यस्तो कार्यहरूले जनताले विश्वास गरी पठाइएका जनता प्रति विश्वास टुट्दै जाने र समान रूपले सबै ठाउँमा विकास हुन नसक्ने र यसको स्वत घाटा राज्यलाई हुन जान्छ, यो जनताप्रति ठुलो घाट।
मेरो नाम रोशन धामी हो, म बेतकोट नगरपालिका 3 बस्छु। समय भन्ने कुरा छ नि, ठिक टाइममा उचित हुन राम्रो छ, किनभने बजेट आउँछ नि, सरकारले बजेट दिन्छ, त्यस बजेटको राम्रोसँग सदुपयोग र समयमा सदुपयोग गर्नु भने अरू क्षेत्रलाई घाटा हुन्छ, अरू क्षेत्रलाई घाटा हुन्छ। त्यसै क्रममा समयमा आफ्नो ढङ्गले काम गर्यो भने त्यो विकास राम्रोसँग उचित ढङ्ग वा राम्रो विकास गर्न हो भने आफ्नो ठाउँको केन्द्र वा समयमा काम भयो भने सदुपयोग गर्न राम्रो हुन्छ। त्यसै कारणले समयमा काम गर्ने भने ठेकेदारहरू पनि समयमा उचित काम गर्ने, त्यसले पनि अरू ठाउँमा जब पाउँछ, खाले पनि त्यो बजेटलाई हप्काउँछु भनेर राम्रो लामो पारेर दायाँ बायाँ गर्नु उचित होइन नि। त्यसै कारणले समयमै काम गर्नु भने क्षेत्र वा नगरपालिका विकास हुन लागि उचित ठानिन्छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँले शुक्लाफाटा एफएम 90.4 MHz, बारासिंह एफएम 102.2 MHz, बझाङको साइपाल एफएम 100.6 MHz, बझाङकै सेती सामुदायिक एफएम 93.6 MHz र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वायरलेसबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
नेपाल मेडिकल कलेज जोरपाटी काठमाडौँका वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जीव चन्द्र गौतम अब नवजीवन अस्पतालमा। यही फागुन 11 गते डाक्टर सञ्जीव चन्द्र गौतमद्वारा निम्न रोगहरूको उपचार हुने भएकाले समयमै आफ्नो नाम दर्ता गरी मौकाको फाइदा लिनुहोस्। उपचार हुने रोगहरू लामो समयसम्म टाउको दुख्ने, झस्कने, तर्सिने, छटपटाउने, मूर्छा पर्ने, मुटु ढुकढुक हुने, बेला बेलामा बेहोस हुने, निन्द्रा नलाग्ने, दैनिक व्यवहारमा असामान्यपन, बच्चाहरूको शारीरिक र मानसिक विकास नहुने, पढ्न मन नलाग्ने, लागु पदार्थ सेवन गर्ने, आत्महत्याको प्रयास गर्ने, ओछ्यानमा पिसाब फेर्ने, यौन व्यवहारमा कमी आउने, यौन असन्तुष्टि हुने आदि। सम्पर्क नवजीवन अस्पताल प्राली धनगढी कैलाली, फोन नम्बर 091-521-233।
सुरक्षित र समृद्ध होस् जिन्दगीको सेरो फेरो,
भोलिको लागि सोच्नु पर्ने कर्तव्य हो तिम्रो मेरो,
दुःख हुन भोलिलाई बिमा गरौ है, नेशनल लाइफ इन्स्योरेन्समा बिमा गरौ है।
विगत 30 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी, नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक प्रवर्धक रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, लाजिमपाट काठमाडौँ।
सर्वाधिक सुरक्षा र आकर्षक ब्याज दर नेपाल बैंक नै विश्वासिलो गाउँ र शहर।
आकर्षक सुविधाहरूका साथमा नेपाल बैंक प्रस्तुत गर्दछ नागरिक बचत खाता। नेपाल बैंकमा नागरिक बचत खाता खोल्नुहोस्, 10,00,000 रुपियाँसम्मको दुर्घटना बीमा र 25,000 रुपियाँसम्मको औषधि उपचार सुविधा पाउनुहोस्। साथमा भिजा डेबिट कार्ड, एबीबीएस इन्टरनेट ब्याङ्किङ, डिमेट, सियासवा, मेरो शेयर तथा एनबीएल स्मार्ट मोबाइल ब्याङ्किङ लगायतका सुविधाहरू पनि निशुल्क पाउनुहोस्। नागरिक बचत खाता बिना कुनै दुविधा लिनुहोस् धेरै सुविधा।
क्रिकेटको सहर धनगढीमा देशकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता रुसलान धनगढी प्रिमियर लिग डिपिएल सिजन 3 यही माघ 26 गतेदेखि फागुन 11 गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुने भएकाले आउनुहोस्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको साथमा मजा लिनुहोस्। दर्शकका लागि छक्का क्याच गरेमा 10,000 नगद र खेल अवधिमा थुप्रै पुरस्कारको व्यवस्था, जोन्टीसँग भेट्ने मौका नगुमाउनुहोला, समात्ने होइन त क्याच।
ए सम्भो केटी हेर्दै गई थिए, कसो लाग्यो भन्छ केटी?
छाड्दछि केटीका कुरा जाने रे, पढे लेखे त निकै थिए केटी, दाँत भने तयका विषयलाई, कोही दाँत उच्चा कोही निच्चा कोही किराले खाया, तयका दाँतै देखेर मन मर्यो मेरो।
तैकीले खाइ त युएन दन्त उपचार केन्द्र छ भो अस्पताल रोड गली नम्बर 1 मे, ता त नमिल्याका बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत टल्काउने, नदुखाइ भएर दाँत निकाल्या रे, अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिना है, ताई लैजालै भ दाँत बनाउन त।
ए युएन दन्त उपचार केन्द्र, अरू के सेवा छन् भो तयका?
ता त नयाँ दाँत राख्द्या, दाँतमि सिमेन्ट भद्द्या, दाँतमि दाँतको रङ मिलाएर कलर भद्द्या, मुखमि आउने घाउ खटिराको उपचार अद्या, गिजा बठे रगत आउने गिजा पाक्या समस्याको समाधान, दाँतको एक्सरे गद्द्या।
हजुर, दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि युएन दन्त उपचार केन्द्रलाई सम्झनुहोस्। हाम्रो यहाँ 500 रुपैयाँमा कुरुन समेत राखिन्छ। सम्पर्क युएन दन्त उपचार केन्द्र अस्पताल रोड गली नम्बर 1 महेन्द्रनगर कञ्चनपुर, सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ, सम्पर्क नम्बर 0995240005।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। बाँकी खबर, कैलालीको धनगढीमा शैक्षिक मेला हुने भएको छ। नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै फागुन 13 गतेदेखि 14 गतेसम्म भिजन मिडिया इन्कर्पोरेसन र education.com मेला आयोजना गर्न लागेको हो। आयोजकले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै मेलाबारे जानकारी दिएको थियो। मेलामा निशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यकारी निर्देशक तारामान रावलले बताउनु भएको छ। मेलामा विद्यार्थीहरूले नेपालका प्रख्यात विश्वविद्यालय काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आबद्ध क्याम्पसहरूले अध्यापन गराउने विषयहरूका बारेमा निशुल्क परामर्श लिन सक्ने आयोजकले जनाएको छ। मेलामा सहभागी भए परामर्श लिने विद्यार्थीका लागि रिचार्ज कार्डको समेत व्यवस्था गरिएको छ। मेलामा झन्डै 25 क्याम्पसहरूको सहभागिता रहने आयोजकले जनाएको छ। ढोटी चेम्बर अफ कमर्सले आयोजना गर्न लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटन नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने भएको छ। आउँदो फागुन 17 गतेदेखि 27 गतेसम्म ढोटीको दिपायलमा सञ्चार हुने प्रादेशिक महोत्सवको नेकपाका अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको ढोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्र बहादुर साउदले जानकारी दिनुभएको छ। सेतीकुमाला खप्तडको मोती व्यापार कृषि पर्यटन र जलस्रोतबाट बनाउँछौ समुन्नत डोटी भन्ने मूल नाराका साथ डोटी चेम्बर अफ कमर्सले डोटीमा पहिलो पटक आयोजना गर्न लागेको प्रादेशिक महोत्सवको तयारी तीव्र रूपमा भइरहेको कार्यालय प्रमुख गौतम रोकायाले बताउनु भएको छ। स्थानीय उत्पादन तथा कला संस्कृतिको संरक्षण गर्नका लागि महोत्सवको आयोजना गर्न लागि अध्यक्ष साउदले बताउनुभयो। यसैबीच डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर 9 कलिनाका सुनौला हजार तिनका सुत्केरी तथा गर्भवती महिलाहरूलाई अण्डा वितरण गरिएको छ। दिपायल सिलगढी नगरपालिका बहुक्षेत्रीय पोषण योजना अन्तर्गत वडा नम्बर 9 कलिनामा सञ्चालित दुईवटा पोषण परामर्श केन्द्रबाट 66 गर्भवती तथा सुत्केरी महिलाहरूलाई अण्डा वितरण गरिएको नगरपालिकाका पोषण सम्पर्क व्यक्ति रमेश चन्द्र जोशीले जानकारी दिनुभएको छ। कलिनाभित्र रहेका 66 गर्भवती तथा सुत्केरी महिलाहरूलाई एक एक क्यारेट अण्डा वितरण गरिएको हो। सहभागी महिलाहरूलाई नगरपालिका बहुक्षेत्रीय पोषण योजनाका संयोजक हिरामाया मलासी र वडा सचिव लोकेन्द्र राज जोशीले अण्डा वितरण गर्नुभएको थियो। स्थानीय तालिम प्राप्त पोषण राजकर्ताद्वारा पोषण परामर्श केन्द्रमा पोषण सन्तुलित आहार घरायसी सरसफाई तरकारी खेती तथा लैङ्गिक हिंसा जस्ता विषयमा महिलाले छलफल गर्ने गरेको बहुक्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक चाणक्य अधिकारीले जानकारी दिनुभयो। अब केही राष्ट्रिय खबर। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सूचना प्रविधिको प्रयोगलाई रोक लगाउने सरकारको मनसाय नरहेको बताउनु भएको छ। प्रतिनिधि सभामा प्रस्तुत भएको सूचना प्रविधिसँग सम्बन्धित विधेयक 2075 गलत ढङ्गले प्रचार प्रसार गरिएको भन्दै मन्त्री बास्कोटाले सूचना प्रविधिको विकासलाई रोक लगाउने उद्देश्यका साथ विधेयक नल्याइएको स्पष्ट पार्नु भएको हो। फागुन 3 र 6 गते बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले बढ्दो साइबर क्राइमलाई नियन्त्रण गर्दै सामाजिक सञ्चार लगायत प्रविधिलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले विधेयक ल्याएको टिप्पणी गर्नुभयो। लेख्न बोल्न पाउने नागरिकको कुनै पनि हकलाई बन्देज गराउनका लागि विधेयक नल्याइएको उहाँको जिकिर छ। सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म अनलाइन पोर्टल ब्लगलाई सामाजिक हित र मौलिक मान्यता विरुद्ध जानबाट रोक्नका लागि सरकारले विधेयक ल्याएको मन्त्री बास्कोटाले उल्लेख गर्नुभयो। राष्ट्रियतासँग जोडिएका विषयमा उजुरी गर्ने स्थानका लागि पनि सामाजिक सञ्जाल तथा युट्युब च्यानल सञ्चालकको कार्यालय नेपालमा हुनु आवश्यक रहेको बास्कोटा यसैबीच सरकारले यातायात प्राधिकरण गठनको लागि छुट्टै ऐनको मस्यौदा बनाउन सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यातायात प्राधिकरण ऐन 2075 विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको हो। यातायात समितिहरूको विघटनपछि सरकारले यातायात क्षेत्रको व्यवस्थापनका लागि प्राधिकरण गठन गर्न लागेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीका अनुसार व्यवसायलाई व्यवस्थित गर्ने गरी प्राधिकरण गठन गर्न लागि हो। यसमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले चासो देखाएको थियो। यसका लागि मन्त्रालयका सहसचिव गोपाल सिदेलको संयोजकत्वमा बनेको समितिले उपयुक्त मोडालिटीबारे प्रतिवेदन पनि दिइसकेको छ। समितिकै सुझावअनुसार सार्वजनिक यातायातको सञ्चालनलाई अब प्राधिकरणले नियमन र व्यवस्थापन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ। गत साउनबाट यातायात समितिहरूको नवीकरण भएको छैन। सरकारले फागुनसम्म कम्पनीमा जानका लागि समयसीमा दिएको भए पनि व्यवसायीहरूले भने अटेर गरिरहेको जनाइएको छ। सत्तारूढ नेकपा कम्युनिस्ट पार्टीको बैठकमा साङ्गठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको म्याद थप्ने वा नथप्ने भन्ने विवाद भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव राखेको नेताहरूले बताएका छन्। बहुमत सदस्य भने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा रहेको जनाइएको छ। सचिवालय र कार्यदल सदस्यहरूको आज बालोटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि कार्यदल विघटनको पक्षमा उभिएको बालोटारका केही व्यक्तिहरूले जनाएको बताइएको छ। कार्यदलका अधिकांश सदस्यहरूले भने आफूहरूले काम गर्न नसकेको नभए काम गर्न नदिएको धारणा राखेका थिए। भोलि फेरि छलफल गर्ने गरी आजको बैठक सकिएको छ। पार्टी एकीकरणको बाँकी काम टुङ्गोमा पुर्याउन एक साताको समय माग गरिएको कार्यदल सदस्य नेता योगेश भट्टराईले जानकारी दिनुभयो। महेन्द्रनगर युनाइटेड तेस्रो संस्करणको धनगढी प्रिमियम लिग डिपिएल क्रिकेटको दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ। आज भएको इलिमिनेटर खेलमा रूपन्देही च्यालेन्जर्सलाई एक रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायर्समा प्रवेश गरेको हो। शरद विश्वाकरको कप्तानीमा रहेको महेन्द्रनगरले अब फाइनल प्रवेशका लागि भोलि हुने दोस्रो क्वालिफायर्समा काठमाडौँ गोल्डेनसँग प्रतिस्पर्धा गर्नेछ। भोलिको खेलमा जित्ने टोलीले पर्सि हुने फाइनलमा शिवाय क्षत्रियसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। बसन्त रेग्मीको कप्तानीमा रहेको रूपन्देहीले भने प्रतियोगिताबाट बाहिरिएको छ। फाप्रा क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको 116 रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रूपन्देहीले पुरै 20 ओभर खेल्दै 9 विकेट गुमाएर 114 रन मात्रै बनाउन सक्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पुरै 20 ओभर खेल्दै 9 विकेट गुमाएर 115 रन बनाएको थियो। अब समाचार बुलेटिनका अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। थारू समुदायमा चलिआएको बढघर प्रणाली कार्य समितिमा परिवर्तन हुँदै नेपाल भारत जोड्ने झुलुङ्गे पुल मर्मत कार्य सुरु। कैलालीको धनगढीमा शैक्षिक मेला हुने। टोटीमा हजार दिनका सुत्केरी तथा गर्भवती महिलाहरूलाई अन्डा वितरण। सूचना प्रविधिको प्रयोगलाई सरकारले रोक नलगाउने। नेकपाको बैठकमा कार्यदलको म्याद थप्ने वा नथप्ने भन्ने विवाद। र डिपिएलमा महेन्द्रनगर युनाइटेड दोस्रो क्वालिफायर्समा प्रवेश। हुन्छ त यसलाई समाचार बुलेटिन यहीँ सकिन्छ। तपाईँको गाउँठाउँ पनि कुनै घटना समाचार भए 099-525-577 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यति जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धेरै धेरै धन्यवाद।